मत्ती 26 को 45 देखि 56
तब उहाँ आफ्ना चेलाहरू कहाँ आउनुभयो र तिनीहरूलाई भन्नुभयो अब सुती रह र विश्राम गर हेर समय नजिकै आइपुगेको छ र मानिसका पुत्र पापीहरूका हातमा पक्राइन्छ उठ हामी जाँदै गरौँ हेर भलाई पक्राइदिने नजिकै आइपुगेको छ अनि उहाँ बोल्दै गर्नुहुँदा हेर एउटा बाह्रहरूमध्ये एकजना त्यहाँ आयो अनि त्यसका साथमा मुख्य पुजारीहरू र जनताका बुढा प्रधानहरूका तर्फबाट एउटा ठुलो भिड पनि तरवार र लाठाहरू लिए आयो अब उहाँलाई पक्राइदिनेले तिनीहरूलाई यसो भनेर एउटा चिन्ह दिएको थियो जसलाई म चुम्बन गरौँला तिमी नै उनी हुन् तिमीलाई पक्र अनि तुरुन्तै त्यो यसु कहाँ आएर भन्यो गुरुज्यू सलाम र उहाँलाई चुम्बन गर्यो अनि यसुले त्यसलाई भन्नुभयो साथी तिमी के का लागि आएका हौ तब तिमीहरू आए र यसुमाथि हात हालेर उहाँलाई पक्रे अनि हेर यसुसँग हुनेहरूमध्ये एकजनाले आफ्नो हात बढाएर आफ्नो दरबार खिचे र मुख्य र महापुजारीहरूको दासलाई हिर्काएर त्यसको कान चट्टै काटिदिए तब यसुले तिमीलाई भन्नुभयो आफ्नो तरवार फेरि त्यसैको ठाउँमा हाल किनभने दरबार लिने सबै दरबारद्वारा नष्ट हुनेछ अथवा तिमी के ठान्दछौ के म अहिले नै मेरा पितालाई पुकार्न सक्दिन र अनि उहाँले बाह्र वचनभन्दा बढी स्वर्गदूतहरू मेरा निम्ति जुटाउनु हुने छैन र तब यो यसरी नै हुनुपर्छ भन्ने पवित्र शास्त्रका कुरा कसरी पुरा हुन सक्लान् र त्यस घडी यसुले भिडहरूलाई भन्नुभयो के तिमीहरू डाकुको विरोधमा आएछ तरवार र लाठाहरू लिएर मलाई पक्राउन निस्क्यौ म मन्दिरमा शिक्षा दिँदै तिनौ तिनीहरूसँग बसेँ र तिनीहरूले मलाई पक्रेनौ तर भविष्य वक्ताहरूका शास्त्रहरू पुरा हुन् भनेर नै यी सबै कुराहरू भएका हुन् तब सबै चेलाहरूलाई उहाँलाई छोडेर भागे
यो खण्डमा चाहिँ ख्रिस्ट राजा को गिरफ्तार हेर्दैछन् मत्ती 26 यो खण्डमा पढ्दाखेरि हामीले स्पष्ट पाउँछ कि प्रभु चाहिँ अनायास पक्राउ पर्नु भएको थिएन अर्थात् उहाँलाई थाहै नभइकन अनभिज्ञ भइकन उहाँलाई लो के हुन लाग्यो भन्ने किसिमले चाहिँ उहाँ पक्राउ पर्नुभएको थिएन किनभने उहाँले भन्नुभयो हेर समय नजिकै आइपुगेको छ मलाई पक्राउने आउँदैछ अर्थात् नजिकै आइपुगेको छ यसरी भन्नुभयो त्यसैले परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने कुरा एउटा देख्छौँ यसको मतलब परमेश्वरको सबै थोकमाथि उहाँको अधिकार छ यसको मतलब उहाँले चाहिँ पहिल्यै एउटा योजना बनाउनु भएको छ एउटा एकदम सिद्ध योजना त्यसमा सबै त्यसको पार्ट पूर्जाहरू होइन अरबौँ टुक्राहरू सबै उहाँले चाहिँ उहिले देखिसक्नु भएको छ परमेश्वर सार्वभौम हुनुहुन्छ एकातिर तर अर्कोतिर मान्छे ले जे गर्छ त्यसको लागि ऊ जवाबदेही छ अर्थात् उसले चाहिँ गरेको अपराधको लागि उसले न्याय भोग्नै पर्छ जुन कुराहरू हामीले हेरेको फेरि एकचोटि हेर्दा राम्रो हुन्छ प्रेरित 2:23 अनि यहाँ फर्किहाल्नेछौँ आउँदा यहाँ छोड्नु होला प्रेरित 2:23 जहाँ पत्रुसले पेन्टेकोस्टको दिनमा प्रचार गर्छन् हजारौँ यहुदीहरूलाई जसमध्ये त्यहाँ इजरायलका शासकहरू पनि थिए पत्रुस 2:23 उहाँलाई नै अर्थात् यीशुलाई नै जो परमेश्वरको ठहराइएको योजना र पूर्व ज्ञान अनुसार सुम्पिनु भएको थियो अर्थात् धोका दिएको थियो उहाँको ठहराएको योजना र पूर्व ज्ञान अनुसार यहुदा इस्करियोतीले उहाँलाई धोका दिएको थियो सुम्पिनु भएको थियो तपाईँहरूले लानुभयो अधर्मी हातहरूद्वारा क्रुसमा टाँग्नुभयो र मार्नुभयो यसरी परमेश्वरको सार्वभौम अधिकारमा सिद्ध योजना बनाइसक्नु भएको थियो, अर्कोतिर चाहिँ मान्छे पुरै उसको अपराधको लागि उत्तरदायी छ भन्ने कुरा देख्छौँ। अनि 47 पदमा एक्चुली फेरि पढौँ, अनि उहाँ बोल्दै गर्नुहुँदा मत्ती 26:47 अनि उहाँ बोल्दै गर्नुहुँदा हेर युदा 12 एकजना त्यहाँ आयो अनि त्यसका साथमा मुख्य पुजारीहरू र जनताका बुढा प्रधानहरूका तर्फबाट एउटा ठुलो भीड पनि तरवार र लाठाहरू लिई आयो। मत्ती त्यही थियो घटनाहरू घटिरहँदाखेरि, यो लेखक ऊ चाहिँ प्रेरित मध्ये एक जो चाहिँ कर उठाउने महसुल उठाउने विगतको उसको ठग्ने लोभी जीवनबाट उसले पश्चाताप गरेर प्रभु येशूको प्रेरित बनेको छ अनि ऊ त्यही छ त्यहाँ उसले हेरिरहेको छ अनि यो ठुलो भिड देख्छ उसले, उसले भन्छ एउटा ठुलो भिड तरवार र लाठाहरू लिए आए यहुदाले चाहिँ अगुवाई गर्दै थियो। त्यही उभिने अर्को प्रेरित जसको नाम युहन्ना हो उसले पनि यो घटनालाई बयान गरेको छ, एकचोटि पढौँ युहन्ना 18:3 उसको आँखाबाट हेरौँ। युहन्ना यहाँ फर्किहाल्नेछौँ, त्यसपछि आउन चाहिँ राख्ने गर्नु होला। युहन्ना 18:3 अर्को प्रत्यक्षदर्शी अर्थात् आफ्नै आँखाले देख्ने व्यक्तिले यसरी बयान गर्छ, तब सिपाहीहरूको एक टोली र मुख्य पुजारी र फरिसीहरू पट्टीबाट अफिसरहरू पाएर यहुदा बत्तीहरू राकाहरू र हतियारहरू लिई त्यहाँ आयो। युहन्नाले अझ त्यहाँ मसिनो कुराहरू पनि देखाएको छ, उसले भन्छ सिपाहीहरूको एक टोली आएको थियो। यो शब्द जुन टोली चाहिँ एउटा फौजी शब्द हो, रोमी पल्टन माथि लगभग 6,000 सिपाहीहरू हुन्थे अनि रोमी पल्टनको 10 भागको 1 भागलाई चाहिँ एक टोली भनिन्थ्यो। अनि त्यसैले यसो हेर्दाखेरि भन्नाले चाहिँ एक टोली जस्तै छ, अर्थात् लगभग 600 सिपाही आएको त्यहाँबाट रात रात। अनि उसले मतीले चाहिँ एक भिड भनेको थियो, उसले चाहिँ एक टोली भन्छ र त्यहाँ अरू को थिए एकछिन यो 600 सिपाही भन्ने थोरै होइन, होइन एकजना मान्छेलाई पक्रेर 600 सिपाही। एउटा प्रश्न उस यहुदीहरू जो चाहिँ रोमी शासनको अधिकार मुनि जिउनु परेकाहरूले कहाँबाट पाए थियो सिपाहीहरू प्रभुलाई पक्रन, किनभने यहुदीहरू उनीहरूको शासक वर्ग सन्हेद्रिन थियो अनि मुख्य पुजारीहरूको उनीहरूको समूह थियो इत्यादि, तर कहाँ सिपाही पाए त्यो त्यो पनि रोमीहरूले त्यो उनीहरूको दमन गरिरहेका थिए। के याद गर्नुपर्छ भने त्यो समय चाहिँ यहुदीहरूको निस्तार चाडको समय थियो अनि निस्तार चाडको समयमा चाहिँ यरुसलम चाहिँ एकदम खचाखच हुन्थ्यो, देश बाहिरका यहुदीहरू पनि निस्तार चाडमा चाहिँ आउँथे अनि त्यहाँ खुट्टा टेक्ने ठाउँ हुँदैन थियो भने जस्तै, अनि विशेष गरी जुन परमेश्वरको मन्दिरको भवनको एरिया अनि त्यो एकदम ठुलो इलाका थियो त्यो याद गर्नुपर्छ होइन, अनि त्यहाँ ठुलो चोक थियो त्यसमा भवन हुन्थ्यो होइन, अनि त्यहाँ चाहिँ ती मान्छेहरू हुन्थ्यो कि त्यहाँ त्यस्तै विचार भएका मान्छेहरूले चाहिँ घुलढुङ्गा मचाउन सक्ने स्थिति एकदमै हुन्थ्यो, अलिकति छिसिक्क आगो बल्न साथ त्यहाँ चाहिँ भरटी आगो लाग्ने खालको राजनीतिक परिस्थिति पनि थियो ती बेलाहरू, किन रोमी सरकारलाई पल्टाउन चाहने त्यहाँ जेलोतेसहरू थिए अनि विद्रोहीहरू थिए, अनि त्यसैले रोमी सरकार चाहिँ कहिले पनि त्यस्तो विद्रोह त्यस्तो घुल्दन चाहिँ चाहँदैन थियो, अनि जसले जिम्मा पाएको थियो आफ्नो आफ्नो प्रान्तमा हाम्रो प्रान्त एकदम शान्त छ भनेर रिपोर्ट पठाउनु पायो भने उनीहरूको बढाइ बढाइ हुँदै जान्थ्यो, प्रमोसन हुँदै जान्थ्यो, अनि त्यसैले गर्दाखेरि चाहिँ कहाँ सहयोग चाहिन्छ सम्भावित हुलदङ्गाहरूलाई सिपाही पठाउँथे, अनि विशेष गरी निस्तार चाडमा चाहिँ त्यसैले थुप्रो थप सिपाहीहरू चाहिँ त्यहाँ हुन्थे, अनि त्यसैले गर्दाखेरि चाहिँ यो यहुदी शासकहरूले चाहिँ एक टोली लिएर आउन सक्ने अनि सिपाहीहरू फेरि याद गर्नुहोस् कि मन्दिर जान्थ्यो त्यसको नजिकै नै उनीहरूको एउटा किल्ला थियो एन्टोनी कोर्ट के अरे किल्ला भनिन्छ है, इतिहासको पुस्तकमा उल्लेख छ। अब अर्को छ 18:3 युहन्नाको आँखामा हेर्दाखेरि त्यो टोली मुख्य पुजारी र आएको सदुकीहरू फरिसीहरूपट्टिबाट चाहिँ अफिसरहरू भनेर चाहिँ यिनीहरू को हुन्? यो अफिसरहरू भन्ने शब्दलाई चाहिँ हामीले एकचोटि युहन्नालामाबाट हामी लुका 22 जाउँ। लुका 22 चाहिँ हामीलाई अर्को तरिकाले यसको बयान गरेको छ। लुका 22:52 भनेको छ, लुका 22:52, तब येशूले उहाँका आउने मुख्य पुजारीहरू मन्दिरका कप्तानहरू र बुढा प्रधानहरूलाई भन्नुभयो, के तिमीहरू डाँडुको विरोधमा आए चाहिँ तरवार र लाठाहरू लिई निस्कि आयो? जब म दिनहुँ तिमीहरूसँग मन्दिरमा हुन्थे तब तिमीहरूले मेरो विरोधमा हात बढाएनौ, तर यो तिमीहरूको घडी हो र अन्धकारको अधिकार हो। अनि यहाँ चाहिँ लुकाले लेख्छन् त्यहाँ मन्दिरका कप्तानहरू पनि आएका रहेछन्, अर्थात् त्यो मन्दिरको इलाकामा चाहिँ क्षेत्रमा धुल्दना हुन सक्न स्थिति लाई चाहिँ यदि केही नियन्त्रण गर्नु पर्यो खण्डमा चाहिँ त्यहाँ प्रहरी हुँदो रहेछ मन्दिरका पुलिसहरू त्यो इलाकामा, अनि उनीहरूका कप्तानहरूको कुरा गरेछ जसको अधीनमा चाहिँ यी सिपाहीहरू हुन्थे, अनि पुलिस फलिरहेको छ उनीहरू। अनि यहाँ हामी के देख्छौँ भने यहुदी अगुवाहरू पुरै लागिरहेछन् प्रभु येशूलाई चाहिँ मार्नलाई, उनीहरू एकदमै लागि परेको छन् यसमा। अनि हामी यसमा के देख्छौँ भने केवल यहुदीको शक्ति सामर्थ्य अधिकार मात्र होइन, त्यहाँ रोमी सरकारकै शक्ति र अधिकार पनि एउटा निरस्त्र मान्छेलाई पक्रन आएको छ। अनि यो तिमीहरूको लुकाले लुकामा यहाँ प्रभुले भन्नु नि यो चाहिँ तिमीहरूको घडी हो, यो चाहिँ अन्धकारको अधिकार हो, अन्धकारको शक्ति तिमीहरू चाहिँ कहाँ कहाँ हो मलाई थाहा छ होइन। अनि तर चाखलाग्दो कुरो उनीहरू चाहिँ के लिएर आएछ, राँकाहरू लिएर आएछ, अन्धकारका बच्चाहरूले चाहिँ अन्धकारका सन्तानहरूले चाहिँ बत्ती बोकेर आइरहेछ, कसलाई पक्रन, संसारकै ज्योतिलाई पक्रन, कस्तो नमिल्दो कुरा, उनीहरू चाहिँ पुरा हतियारहरू लिएर आएछन्, कसलाई पक्रन, शान्तिका राजकुमारलाई पक्रन। फर्केर जाउँ मत्ती 26 अध्याय। अनि अब 48 पद, अनि 48 पदमा मत्ती 26 अब यहुदा अगाडि आइरहेको छ। 48 पद, अब उहाँलाई पक्राइदिनेले यहुदा तिनीहरूलाई यसो भनेर एउटा चिन्ह दिएको थियो, जसलाई म चुम्बन गरौँला तिनी नै उनी हुन्, तिनलाई पक्रा, जसलाई म चुम्बन गरौँला एउटा चिन्ह दिएको थियो। अनि एकछिन यो चिन्ह दिनु परेको थियो किनभने त्यहाँ प्रभु यीशु बाहेक अरू 11 हुनेवाला थिए, 12 राति अँध्यारोमा है, अनि येशूलाई नै पक्रिनु पर्यो नि त, फेरि मत्तीलाई पक्रेर मत्तीलाई मारेर त उनीहरूको काम उद्देश्य त पुरा हुँदैन है, अथवा युहन्नालाई पक्रेर। त्यसैले चाहिँ युहन्नाले भन्छ म चिनाइदिन्छु कसलाई पक्रिनु पर्ने थियो, हामीले अँध्यारोमा पनि तिमीहरूले चाहिँ जान्न सक्ने गरिकन चाहिँ म अभिवादन गर्छु, हाम्रो चाहिँ नमस्ते गरे जस्तै अथवा हात मिलाए जस्तै। त्यहाँ मध्य पूर्वको चलन चाहिँ के हो भने पुरुषहरूले पनि गालोमा चाहिँ चुम्बन गरेर चाहिँ आफ्नो माया ममता अथवा नमस्ते गर्छन्, अभिवादन चढाउँछन्, अनि जसलाई म त्यो गर्छु उसलाई नै पक्रिन्छ। एउटा चाखलाग्दो कुरा छ किनभने यसबाट हामीलाई थाहा हुन्छ कि प्रभु येशू यसो हेऱ्यो भने अरू चेलाहरूभन्दा केही फरक देखिनुहुन्न। कुनै कुनै येशूको चित्र खोज्न गर्न खोज्छन् नि मान्छेहरूले, त्यो अज्ञानतामा हो त्यो गरेको है, अनि उनीहरूले कोर्न खोज्दाखेरि चाहिँ अब प्रभु येशूलाई कसरी छुट्याउने भन्दाखेरि चाहिँ टाउको माथि चाहिँ यस्तो घाम जस्तो बनाउँछ कि एकदम ज्याल, तर कसैले पनि हेर्दा केही पनि घाम जस्तो उज्यालो थिएन, चुम्बन दिएर चाहिँ छुट्याउनु परेको थियो त्यहाँ यो देशको। अनि कुनै कुनै चित्रहरूमा चाहिँ उहाँको लामो यहाँ झ्याप झ्याप कपाल बनाउँछ. अब यदि उहाँको कपाल त्यस्तो झ्याप झ्याप भएको भए किन चुम्बन गर्छ? जसको कपाल लामो छ उसले हामी पक्रा पुगिहाल्यो. अब रोमीहरूले लामो कपाल पाल्नै दिँदैन थिए. रोमी सरकार एकदम कडा थियो, छोटो कपाल. त्यसैले प्रभु यीशुको कपाल लामो थिएन. त्यो चाहिँ एकदम गलत हो. अनि वास्तवमा चित्रहरू चाहिँ कोरेर राख्नु हुँदैन. हामीले परमेश्वरको कुनै पनि रूप हामीले चाहिँ राख्नु हुँदैन. अनि त्यो चाहिँ मूर्ति पूजातिर लाने कुरा हो. अनि त्यसैले गर्दाखेरि यदि कतै छ तपाईँहरूको होइन आफन्तहरूको छ भने चाहिँ तपाईँले सिकाउनुहोस् होइन, तालिम गरेको व्यवहारमा अब प्र्याक्टिकल गर्नुहोस् गएर. यो यस्तै हुनुहुन्छ होइन. हामीलाई कोरिएको चित्र चाहिँ पवित्र शास्त्रमा छ, अनि यो चाहिँ पवित्र आत्माले दिनुभएको शब्दहरूमा छ. अनि उहाँले हामीलाई आत्मिक रूपमा प्रभु यीशुलाई चिनाउनुहुन्छ. अब यो चिन्ह चाहिँ के थियो भने यहुदाले दिएको, जसलाई सुम्बन गरेमा. यो शब्द ग्रिक भाषामा सुम्बन भन्ने शब्दलाई एकचोटि हेर्नेछौँ. एकचोटि मर्कुस 14 जाउँ त. मर्कुस 14 अध्याय चौवालिस पदमा, अनि उहाँलाई पक्राउनेले यसो भनेर तिनीहरूलाई एउटा चिन्ह दिएको थियो, जसलाई म चुम्बन गरौँला तिनी नै उनी हुन्, तिनलाई पक्र र सुरक्षा साथ लैजाऊ. यही शब्द हो. यो चुम्बन भनेको चाहिँ ग्रिकमा फिलेओ, यसको मतलब चाहिँ प्यार गर्नु, माया गर्नु, मायामा ममता देखाउनु, कसैलाई मित्रताको भावना प्रकट गर्नु एउटा प्रिय जनलाई. होइन, त्यसैले केही भाषामा मित्रलाई चाहिँ फिलोस भन्छ है. अब यो युदा इस्करियोतीले एउटा मित्रताको भेष लगाएर आइरहेको थियो, एउटा मित्रताको मुकुण्ड लगाएर आइरहेको थियो. यहाँ भित्र चाहिँ ऊ चाहिँ शत्रु थियो है. अनि ऊ चाहिँ यो भेष, यो मुकुण्ड लगाएर चाहिँ प्रभुलाई माया गरे जस्तो अन्तसम्म पनि नाटकै गरिरहेछ. लास्टैसम्म पनि ऊ नाटक गरिरहेछ है. प्रभु यीशुलाई अगाडि बढेर थाहा थियो, तर यहाँ चाहिँ अब उसको मुकुण्ड चाहिँ निस्किन थाल्छ. अब तर यो शब्द जुन म चुम्बनको चिन्ह दिएको थिएँ नि, 45 पद पढौँ त. अब मर्कुस 14 45, अनि आइपुग्न साथ त्यो तुरुन्तै उहाँ कहाँ गयो र उहाँलाई भन्यो, गुरुज्यू गुरुज्यू, र उहाँलाई चुम्बन गर्यो. नेपालीमा चाहिँ त्यही शब्दले अनुवाद गरेको थियो चुम्बन, तर अलिकति फरक शब्द छ यहाँ. अघि चाहिँ जसलाई म चुम्बन गरौँला, जसलाई फिले हो, यहाँ चाहिँ उहाँलाई चुम्बन गरेको चाहिँ काटा फिले हो. यसको मतलब चाहिँ यसो होइन, चुम्बन एकछिन मात्र गरेको होइन, उसले त लामो चुम्बन गरेछ. उहाँको गालामा एकदम माया गरे जस्तो गरेछ, काटा फिले हो भनेछ. एकदम माया ममता देखाए जस्तो गरेछ उसले. त्यसैले यो गरेपछि लुका 22 हेर, प्रभुले के भन्नुभयो लुका 22:48, लुका 22:48 लुका 22:48 तर यीशुले त्यसलाई भन्नुभयो, हे यहुदा, के तिमी मानिसका पुत्रलाई चुम्बनद्वारा पक्राइदिन्छ? यसरी प्रश्न गर्नुभयो. हे यहुदा, के तिमी मानिसका पुत्रलाई चुम्बनद्वारा धोका दिन्छ? यो कस्तो नम्बिङ्गो कुरा, यो कस्तो कपट तिम्रो. यदि यहुदा आएर चाहिँ प्रभु यीशुलाई थुकेको भए त्यो पनि पाप हुन्थ्यो, तर सुहाउँदो चाहिँ हुन्थ्यो उसको लागि चाहिँ, यहुदाको लागि चाहिँ, किन उसको हृदयमा चाहिँ त्यस्तै थियो. त्यो चाहिँ बरु नाटक हुँदैन थियो, त्यो चाहिँ साँच्चैकै हुन्थ्यो, त्यो सत्य हुन्थ्यो. बरु कम्तीमा पापै भए पनि थुकेको भए, तर उसले चाहिँ चुम्बन गर्छ, मित्रताको भेष लगाएर आएको छ, कपटी थियो. अनि यो नेपालीमा कपट भन्ने शब्द चाहिँ मलाई थाहा छैन सोध्नु पर्ला यो मैले शब्दकोशमा हेरेको यो सुन चाँदीको काम गर्ने ठाउँमा सोध्नु पर्ला कसैलाई किन यो शब्द चाहिँ एउटा प्राविधिक शब्दको रूपमा पनि प्रयोग गरेछ कपट चाहिँ सुन चाँदी जस्तो बहुमूल्य धातुभित्र चाहिँ सुटुक्कै भित्र कुनै अर्को धातु मिसाउनलाई कपट भन्नु रहेछ त्यो चिजलाई यसको मतलब सत्यलाई लुकाएर कसैलाई धोका दिने कुरा अथवा मनमा लुकिएको दुष्ट भावना र विचारहरूलाई कपट हुन्छ अनि अब हामी युदा स्कोरियतीको बारेमा धेरै कुरा गर्न अगाडि छ नि हामीले चाहिँ आफैलाई विचार गर्न आफै के मैले येशु ख्रीष्टलाई साँच्चै नै प्रेम गर्छु कि म एउटा चाहिँ देखावटी बनावटी कपटी मात्र हुँ के मेरो उहाँप्रतिको भक्ति र प्रेम चाहिँ एकदम इमान्दार चोखो साँचो छ अनि यो त सोध्नुपर्छ आफूलाई हाम्रो हरेक क्रियाकलापमा जब हामी प्रार्थना गर्छौँ जब हामी प्रभुको निम्ति केही गर्छौँ भन्छौँ के म चर्च जाने दिन चाहिँ उहाँलाई चुम्बन गर्ने र बाँकी दिनमा चाहिँ उहाँलाई धोका दिने हो हामीले जीवनद्वारा अनि यहाँ देखिरहेको छु कि अब चेलाहरूले हेरेर योदा आयो के गरेको है अब मुकुण्ड निक्लिने उसको अनि त्यहाँ स्पष्ट हुन्छ कि योदा त उतापट्टिको पो रहेछ त शत्रु पक्ष पो रहेछ एउटा त्यसैले आफूलाई सोध्नुपर्ने म साँच्चै नै येशूको चेलाहरूपट्टि प्रभु येशूपट्टि नै छु कि म चाहिँ ख्रिस्टको शत्रुहरूपट्टि छु वास्तवमा कोसित आबद्ध छु म त्यसैले पनि हो क्या जो व्यक्ति विश्वास गरे भन्छ हामी सबै विश्वासी जस्तो देखिन्छ तर यसो प्रश्न हुन्छ किन ऊ संसारको मान्छेहरूसँग हिँडिरहन्छ ऊ संसारमा किन नजिक छ विश्वासीसँग गहिरो कुरा भन्दा पनि अविश्वासीसँग नै किन ऊ रमाउँछ ठुलो प्रश्न चाहिँ उठिरहेको छ अलि झ्याट्टो त भन्नु भयो होइन के थाहा मान्छेको हृदय है तर भन्न चाहिँ सकिन्छ बाइबलबाट कि होइन भन्ने सम्र 119 जिउने ठाउँमा छ म चाहिँ परमेश्वरको डर मान्नेहरूको साथमा त्यसरी चाहिँ एउटा विश्वासीले हुन्छ अब यहुन्ना 18 जाउँ एकचोटि यहुन्ना 18 यहुन्ना 18 अब यस घटनामा चाहिँ यहुन्नाको आँखाले बयान गर्न थाल्छ देखेको आफ्नो प्रत्यक्ष यहुन्ना 18 4 पददेखि हामी पढौँ त यसकारण येशूले आफूमाथि आइपर्ने सबै कुराहरू थाहा पाएर अघि बढ्नु भयो पछि हटिरहनु भएको छैन क्रुसबाट अघि बढ्नु भयो र तिनीहरूलाई भन्नुभयो तिमीहरू कसलाई खोज्छौ तिनीहरूले उहाँलाई जवाफ दिए नासरतको येशूलाई येशूले तिनीहरूलाई भन्नुभयो म उही हुँ अनि उहाँलाई पक्राइदिने यहुदा पनि तिनीहरूसँग उभिएको थियो शत्रुपट्टि नै तब उहाँले तिनीहरूलाई म उही हुँ भन्नासाथ तिनीहरू पछि हटेर भुइँमा पछारिए कस्तो अचम्मको दृश्य यत्रो टोली राँकाहरू तरवारहरू लिएर आएका छन् एउटा निस्त्र व्यक्तिलाई पक्रन अनि त्यो व्यक्तिले म हुँ भन्नासाथ है तिमीहरू कसलाई खोज्छ नाचो कि येशूलाई अनि उहाँले अक्षरश चाहिँ म उही हुँ नेपालीमा त्यो अलिक अप्ठ्यारो भएको त्यसरी अनुवाद गरेको नत्र भने उहाँले अक्षरश भन्नेको शब्द चाहिँ दुईटा मात्र छ म हुँ त्यति भन्नासाथ घरमै ढल्या छ छ सात चाहिँ 8000 पर्खाले पनि है यो हुँदा पनि ढल्या छ त्यहीँ यहीँबाट थाहा भइसक्यो ऊ चाहिँ शत्रुपट्टि हो भनेर त्यसरी यो म हुँ भन्ने त पुरानो नियममा चाहिँ मोसालाई जब मोसाले पोथ्रामा चाहिँ आगो जलिरहेको देख्दाखेरि चाहिँ र आगोबाट परमप्रभु बोल्नुभयो र तिमी जाओ मेरो जातिका भन्दाखेरि कसले मलाई पठाए कसले मलाई पठाए भनेर भन्नु तपाईँको नाम के हो भनेर परमेश्वरलाई सोद्धा परमेश्वरले भन्नुभयो म हुँ जो म हुँ प्रस्थान दिनको चल्दैन म हुँ भन्नेले पठाए त्यसैले यहाँ प्रभु येशू त पुरानो नियमको परमप्रभु यहोवा हुनुहुन्छ अनि उहाँले म हुँ भन्ने बित्तिकै उनीहरू ढले कैद गरेर कैदी बनाउन लागेको नै कप्तान हुनुहुँदो रहेछ परिस्थितिमा कैदी त कप्तान हुनुहुँदो रहेछ त्यसैले यहुन्ना 10 एकचोटि हेरौँ त यहुन्ना 10:11 प्रभु येशूले अगाडिबाटै भन्नुभएको थियो आफ्नो मृत्यु हुने सन्दर्भमा चाहिँ कुनै पनि कुरा अस्पष्ट छोड्नु भएन। यो कसरी किन हुन्छ हुन्छ भन्ने कुरा योना 10:11 असल गोठालो म नै हुँ, म हुँ। असल गोठालाले भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्दछ, आफ्नो प्राण खुसी साथ राजी खुसी साथ दिन्छ, अर्पण गर्दछ। त्यस्तै 17:10 यही कारणले मेरा पिताले मलाई प्रेम गर्नुहुन्छ किनकि म मेरो प्राण यसलाई म फिर्ता लिउला भनेर अर्पण गर्छु, राजी खुसी साथ दिन्छु। 18 पनि पढौँ, कसैले यसलाई भनेको मेरो प्राणलाई मबाट खोसेर लाँदैन, युवाले लाँदैन, रुमी टोलीले लाँदैन, शास्त्री फरिसी सन्हेद्रिन कसैले लाँदैन, कसैले शैतानले लाँदैन, कसैले यसलाई मबाट खोसेर लाँदैन, तर म आफै यसलाई अर्पण गर्छु। त्यसैले स्वेच्छामा राजी खुसी साथ उहाँको आफ्नै मनले उहाँले उहाँ चाहिँ हाम्रो लागि क्रुसमा जानुभएको। किन किन हाम्रो निम्ति त्यसरी जानुभयो? गलाती 2 हामी पढौँ, केही पदहरूमा हामी पढाउनु छ अहिले चाहिँ गलाती 2 अनि 20 किन पाप रहित निर्दोष पाठ प्रभु येशु परमेश्वरको पुत्र राजा उहाँ चाहिँ किन हाम्रो लागि त्यसरी जानुभयो? गलाती 2:20 पावलले गवाही दिन्छन्, म ख्रिस्टसित क्रुसमा टाँगिएको छु, म पुरानो सावल होइन अब, तरै पनि म जिउँछु, म नयाँ पावल हुँ, त्यसो भए पनि म त होइन तर ख्रिस्ट म भित्र जिउनुहुन्छ, त्यसैले म नयाँ भएको हुँ, अनि जुन जीवन म अहिले शरीरमा जिउँछु त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, अर्थात् उहाँमाथि राखिएको विश्वासद्वारा जिउँछु जसले सुन्नुहोस् त मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिइहाल्नुभयो। देख्नुभयो, आफैलाई प्रभु येशूले तपाईँ र मेरो निम्ति दिनुभयो, अर्पण गर्नुभयो भनेको यही हो। कसैले उहाँलाई जबरजस्ती कैद गरेर लगेर उहाँलाई मान्न सक्नुहुन्थ्यो? उहाँले अर्पण गर्नुभएको। एफएससी 5 पनि पढौँ, गलातीपछि एफएससी अनि 5:2 पनि फेरि हामीलाई बताएको छ। एफएससी 5:2 हामीलाई यसरी अर्थ दिएको छ, र प्रेममा हिँड, कसरी? जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बासना दिने सुगन्ध हुनका लागि भेटी र बलिदानको रूपमा, त्यसपछि के शब्द छ, आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ के गर्नुभयो? अर्पण गर्नुभयो, आफैलाई दिइहाल्नु, आफैलाई अर्पण गर्नुभयो। कहिचोटि पाउँछ फेरि अर्को ठाउँ मेरो एफसी 5:25 ख्रिस्टको यो प्रेम चाहिँ परिवारमा पनि देखिनुपर्छ भनेको छ। एफसी 5:25 हे पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आखिरी 3 शब्द के छ, आफैलाई अर्पण गर्नुभयो। बहुमूल्य शब्द हामीलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफैलाई दिनुभयो, त्योभन्दा ठुलो के दिन सकिन्छ? जब कसैले तपाईँलाई आफैलाई दिन्छ अब तपाईँले अनि मलाई त्यो पनि दियो न भनिरहनु पर्छ? आफैलाई दिइसक्यो है। त्यसैले अब हामीले चाहिँ अब यस्तो प्रेम पाएकाहरूले यदि साँच्चै यो स्वाद पाएका छौँ भने हाम्रो जीवनमा के कुरा देखिनुपर्छ? पहिलो युहन्ना 4 पढौँ, पहिलो युहन्ना 4 उहाँको प्रेम पाएकाहरूको जवाफ चाहिँ यस्तो हुनुपर्ने रहेछ। जुन युहन्ना त्यो बगैँचामा थियो त्यस रात, उसले यसरी भन्छ, पहिलो युहन्ना 4:19 हामी उहाँलाई प्रेम गर्छौँ, किन? किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो, उहाँले पहिला प्रेम गरेकोले म उहाँलाई प्रेम गर्छु होइन मैले उहाँलाई पहिला प्रेम गरेर त कदापि पनि होइन, उहाँले पहिला मलाई प्रेम गर्नुभयो अनि उहाँको प्रेम मेरो हृदयमा भरिएको कारण उहाँलाई प्रेम गर्न सक्छु। अनि कसैले भन्ला अँ म पनि गर्छु, म पनि गर्छु है। अनि त्यसपछि प्रश्न उठ्छ अब खै त कसरी थाहा हुने त होइन, कसैले परमेश्वरलाई प्रेम गर्छ कि गर्दैन होइन, उसको अनुहारलाई हेरेर थाहा हुन्छ त होइन। 20 पदमा भनेको छ, यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ भने त्यो झुटो, किनकि जसले आफूले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन त्यसले परमेश्वरलाई कसरी प्रेम गर्न सक्छ जसलाई उसले देखेकै छैन। त्यसैले परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरूले चाहिँ परमेश्वरको छोराछोरीहरूलाई प्रेम गर्छन्। 21 पद, अनि यो आज्ञा हामीले उहाँबाट पाएका छौँ, जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गरोस्। पहिले योना 3:16 पनि हेरौँ, यहीँ पुलपिटमा पनि तानिएको छ। पहिले योना 3:16, उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ, यसैबाट हामी परमेश्वरको प्रेम थाहा पाउँछौँ। परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ भने प्रमाण के हो? प्रभु येशूले आफ्नो प्राण अर्पण गर्नुभयो, त्यही हो प्रमाण। र हामीले अब के गर्नुपर्छ? हामीले भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्छ। भनेपछि साँचो प्रेम चाहिँ यस्तो हुन्छ भन्दैछ। प्रभु येशूले कस्तो प्रेम गर्नुभयो भने आफैलाई बलिदान दिने प्रेम, आफैलाई नै बलिदान दिने प्रेमलाई चाहिँ कलवरी प्रेम भनिन्छ। कलवरी प्रेम मानवीय प्रेम होइन, सांसारिक प्रेम होइन, नाटकता प्रेम होइन, मित्रता प्रेम होइन, मोमो खाने प्रेम होइन, सँगै बस होइन, त्यस्तो होइन। यो चाहिँ कलवरी प्रेम, यो चाहिँ एकदम स्वर्गीय प्रेम। अनि परमेश्वरले के चाहनुहुन्छ भने त्यो प्रेमले हामीले एक अर्कालाई प्रेम गरेको, पतिले पत्नीलाई प्रेम गरेको, विश्वासीले एक अर्कालाई प्रेम गरेको अनि त्यो त अझ पनि हेर्नुपर्छ। यसलाई नयाँ आज्ञा भन्छ बाइबलमा, नयाँ आज्ञा। योहन्नाको 13:1 जाउँदै एकचोटि, योहन्नाको 13:1 कति उल्टो छ, कति फरक छ। आफैलाई बलिदान दिने प्रेम भनेको चाहिँ त्यहाँ त स्वार्थ नभएको प्रेम हो। संसारको स्वार्थी प्रेमको भन्दा यो अतुलनीय प्रेम। योहन्ना 13:1 त्यसैले 34 र 35 यो अन्तिम रातमा चाहिँ बगैँचामा निस्केर जानुभन्दा अगाडि यहाँ प्रभुले चाहिँ उनीहरूलाई नयाँ आज्ञा दिने हुनुहुन्छ। त्यो नयाँ आज्ञा योहन्ना 13:34 म पढ्न थाल्छु। एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु, तिमीहरूले एक अर्कालाई प्रेम गर। होइन, एक अर्कालाई प्रेम गर भने त कसरी नयाँ भएर प्रभु? पुरानो नियममा पनि त्यो त आफ्नो छिमेकीलाई प्रेम गर भनेको छ, तर नयाँ यसमा छ कि यो किसिम चाहिँ फरक छ। किसिम पुरानो नियममा चाहिँ प्रेम गर भनेको थियो, तर नयाँ नियममा चाहिँ कसरी त्यो प्रेम गर्ने त्यसको किसिम बताएको छ। अनि प्रभु येशूले भन्नुभयो, जसरी मैले प्रेम गरेको छु तिमीहरूलाई त्यसरी नै तिमीहरूले एकअर्कालाई प्रेम गर। त्यो चाहिँ नयाँ थियो, अर्थात् जसरी क्रुसमा म तिमीहरूको लागि आफ्नो प्राण अर्पण गरेँ त्यसरी नै तिमीले पनि एकअर्कालाई आफ्नो प्राण अर्पण गर्न तयार हुने तरिकाले प्रेम गर। त्यसैले यो त परमेश्वर बिना हामी सक्दैन। अनि परमेश्वरको पवित्र आत्माले चाहिँ उत्पादन गर्ने आत्माको फल हो प्रेम भनेको चाहिँ यो हो। त्योभन्दा कम चाहिँ हामीले बनाउनु हुँदैन हाम्रो परिभाषामा, मापदण्डमा। त्यसैले 34:34 फेरि एउटा नयाँ आज्ञामा तिमीहरूलाई दिन्छु, तिमीहरूले एक अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु उसरी नै तिमीहरूले पनि एक अर्कालाई प्रेम गर। 35 पद, तिमीहरूको आपसमा यस्तो खालको होइन, आपसमा प्रेम छ भने, छैन भने त छैन, तर छ भने यसैबाट सबैले तिमीहरू मेरो चेला रहेछ भनी थाहा पाउनेछ। कलवरी प्रेम गर्ने खालका मान्छेहरू रहेछन् यिनीहरू, उनीहरूको प्रभुले जस्तै निस्वार्थ प्रेम गर्ने व्यक्तिहरू रहेछन् यिनीहरू। यिनीहरू चाहिँ ख्रिस्टका चेलाहरू रहेछन् भने संसारले पनि देख्छ भनेर भन्नुभएको छ। अनि फेरि 15 को 12 र 13 पनि पढौँ त नजिकै छौँ त्यसैले 15 को 12 र 13 जसरी फेरि त्यो शब्द जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु उसरी नै तिमीहरूले एक अर्कालाई प्रेम गर यो मेरो आज्ञा हो 13 पद आफ्ना साथीहरूका निम्ति आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठुलो प्रेम अरू कसैको हुँदैन आफ्नो प्राण अर्पण गर्नु त्यो चाहिँ आफूलाई बलिदान दिने खालको प्रेम परमेश्वरले हामीलाई यही कुराहरूमा स्थापितकरण स्थापित गर्नुभएको छ अनुसार मत्ती 26 फर्केर जाउँ मत्ती 26 फेरि त्यसमै कदेन्चमा रातको घटनालाई हेर्दैछौँ जहाँ प्रभु यीशुलाई पक्राउ गर्न आएका थिए मानिसहरू मत्ती 26 अब 51 यहाँ पढ्छौँ अनि हेर यसरी 50 पनि पढौँ है अनि यीशुले त्यसलाई भन्नुभयो साथी तिमी के का लागि आएका हौ युदालाई तब तिनीहरू आए र यीशुलाई हात हालेर उहाँलाई पक्रे 51 पद अनि हेर यीशुसँग हुनेहरूमध्ये एकजनाले आफ्नो हात बढाएर आफ्नो तरवार खिचे र उहाँ पुजारीको दासलाई हिर्काएर त्यसको कान चट्टे काटिदिए तब यीशुले तिनलाई भन्नुभयो आफ्नो तरवार फेरि त्यसकै ठाउँमा हाल किनभने तरवार लिने सबै तरवारद्वारा नष्ट हुनेछन् अथवा तिमी के ठान्दछौ के म अहिले नै मेरा पितालाई पुकार्न सक्दिनँ र अनि उहाँले 12 भन्दा बढी स्वर्गदूतहरू मेरो निम्ति जुटाउनुहुने छैन र तब यो यसरी नै हुनुपर्छ भन्ने पवित्र शास्त्रहरूका कुरा कसरी पुरा हुन सक्ला त्यस घडी यीशुले भीडहरूलाई भन्नुभयो के तिमीहरू डाँकुको विरोधमा आए चाहिँ तरवार र लाठाहरू लिएर मलाई पक्रिन निस्किआ म मन्दिरमा शिक्षा दिँदै दिनौ तिमीहरूसँग बसेर तिमीहरूले मलाई पक्रेनौ तर भविष्यवक्ताहरूका शास्त्रहरू पुरा हुन् भनेर नै सबै कुरा भएका हुन् तब सबै सेनाहरू उहाँलाई छोडेर भागे यो तरवार खिच्ने सेला चाहिँ अरू कोही थिएन पत्रुस थियो उसले ताक्यो हिर्कायो तरवारले तब टाउको काट्न त हिर्काउने हो तर उसको निशाना त्यति राम्रो रहेनछ कान मात्र काट्न सफल रहेछ अनि यो चाहिँ व्यक्तिको नाम पनि उल्लेख छ अरू यो नयाँ मलखस रहेछ महापुजारीको तर रगत बग्दैछ अनि लुकामा हेऱ्यो भने अहिले पठाउनु छैन तर लुका 22 51 छ अनि याद गर्नु लुका चाहिँ डाक्टरलाई चाहिँ एकदम शरीरको अङ्ग भङ्ग एकदमै चासो हुन्छ अनि लुकाले चाहिँ के लेखेको छ भने अनि प्रभु यीशुले चाहिँ त्यो कान चाहिँ ठ्याक्कै जोडिदिनु फेरि अनि त्यसलाई निको पारिदिनु त्यो मालखसलाई शत्रुलाई निको पारिदिनु भयो शत्रुले आटा गर्छु भनेर काट्न काटेको थियो अनि त्यो देखियो सबैले है शत्रुहरूले पनि देख्दैछ प्रभु यीशुले होइन त्यहाँ शत्रुको कान जो पत्रुसले काटेछ जोड दिएर आफ्नै चेलालाई हप्काउँदै अब भन्नुहोस् है त्यो सबै त्यो टोली अनि हृदयस्कृति त्यो शास्त्रीहरू अब उनीहरूलाई कुनै बहाना छ हामीलाई थाहा थिएन हामी चाहिँ परमेश्वरको पुत्रलाई पो पक्रेछौँ होइन एक दिन ठुलो सेतो सिंहासँग सामु त्यसरी भन्न पाउँछन् पाउँदैन उनीहरूलाई त्यहाँ देखि नै रहेको छ आश्चर्य कर्म अन्तिमसम्म उहाँले भलाइ गरिरहनु भएको छ है एक त उनीहरू घरलम्मै ढल्या थियो त्यसबाट पनि थाहा पाउनु पर्ने हो यहाँ त अरू यस्तो त कहिले पनि भएको थिएन है अनि अर्को चाहिँ यहाँ आश्चर्य कर्म अर्को निको पार्ने काम गर्नु अब प्रभुले भन्नुभयो नि तरवार राख तिमी आफै है अनि मलाई सहायता चाहिँ मलाई यदि म खोज्ने हो भने म पितासँग माग्छु अनि पिताले मलाई तुरुन्तै 12 भन्दा बढी स्वर्गदूतहरू मेरो निम्ति जुटाउन सक्छ एक पल्टनमा रोमी पल्टनमा कतिजना सिपाही हुन्छन् रे 6,000 12 72,000 है बाइबलमा त स्वर्गदूतहरू यति शक्तिशाली हुन्छन् भनेछ एउटै स्वर्गदूतले पाउने 2,00,000 असिरीहरूको सेनालाई खत्तम गरेको छ भएमा एउटै स्वर्गदूत अब 12 सबैजनालाई एउटा पल्टन होइन 12 थियो त्यहाँ प्रभु यीशु 11 एउटा पल्टन सबैजना तर प्रभु यीशुले फेरि प्रार्थना गर्नुभएन. किन प्रार्थना गर्नुभएन? किनभने उहाँले भन्नुभएको थियो मानिसको पुत्र माथि उचालिनै पर्छ, अर्थात् क्रुसमा डाँगिनै पर्छ. किन? हामीलाई बचाउनलाई. त्यसैले घरिघरि हामी देख्छौँ परमेश्वरको प्रेम, यीशु ख्रीष्टले प्रेमले गर्दा. त्यसैले हामीले 333 प्रेमले गर्दा कलवरीमा उहाँ चाहिँ जानुभएको. अनि भारपल्टुन स्वर्गदूत आइदिएको भए त त्यो एउटा सानो टोलीको के हो, त्यही केही सिप लाग्दैन थियो त्यहाँ. तर प्रभु यीशु चाहिँ एक्लै किन सबैजना छोडेर भए नि दर्शहरू के भन्ने जानुभयो, खराए जस्तो भागे सबैतिर है. त्यो चेलाहरू जसले चाहिँ हामी मर्नु पऱ्यो भने खानालाई चाहिँ छोड्ने छैन भन्नेहरू पत्रुस कुनै कहाँ गयो छैन. तर पत्रुसले प्रभुलाई त्यसरी छोडेर गएन अनि पछि हेर्नु बाँकी छ उसले इन्कार गरेको. तर छ नि त्यो रातको एकछिन विचार गरेर उसको पावर निकालेछ. दुईवटा त्यो बासमा हुँदैन, एउटा त पत्रुसमा पनि थियो है, स्वाट निकालेछ. तर सफल भएन उसको बेसिक सोचाइ, उसको उसले सिक्न बाँकी थियो. तर अचम्म कुरा बाइबल पढ्दै जाँदा के जान्छ, ठिक यसको लगभग 53 दिन 50 र 3 दिन पछि पत्रुसले अर्को तरवार निकाल्छ ख्रिस्टको शत्रुहरूको विरुद्धमा. अनि त्यहाँ चाहिँ ऊ सफल हुन्छ उसको तरवार प्रयोग गर्दा. अनि उसले उसको तरवार चाहिँ कानलाई हिर्काउँदैन तर हृदय नै छेड्छ, हजारौँलाई चाहिँ छेड्छ. अनि त्यो तरवारलाई चाहिँ हिब्रू 4 को बारेमा चाहिँ परमेश्वरको जिउँदो र प्रभावशाली वचन भनेको छ. एकचोटि हेरौँ न हिब्रू 4 को बारेमा. पहिला हिब्रू 4 को बारेमा पेन्टिकोसको दिनमा पत्रुसले चलाएको तरवार चाहिँ अर्कै थियो, जसको बयान म पढ्छु. किनकि परमेश्वरको वचन जिउँदो प्रभावशाली र कुनै द्विधारे तरवार भन्दा पनि लाग्ने हुन्छ, जसले प्राण र आत्मालाई जर्नी जर्नी र मासीलाई पनि अलग अलग पार्ने गरी छेड्छ, र हृदयका विचार र मनसायहरू खुट्याउने हुन्छ, जसको बयान चाहिँ एफसी 6:17 पनि हामी पढ्नेछौँ. एफसी 6:17 यो आत्मिक हतियार जो पत्रुसले प्रयोग गर्छन् र हामीलाई दिएको छ तपाईँको साथमा छ. यहाँ लेखेको छ एफसी 6:17, अनि मुक्तिको टोप र आत्माको तरवार जो चाहिँ परमेश्वरको वचन हो लेऊ. अनि पत्रुसले चाहिँ एकदम राम्रोसँग प्रयोग गर्छन्, त्यो प्रयोग गरेको हेर्न जाउँ न हामी प्रेरित 2:37 यीशु ख्रीष्ट मर्नुभयो, बौरी उठेर स्वर्ग जानु भइसक्यो, अनि पेन्टिकोस्टको दिन आइपुग्यो, अनि पत्रुसले प्रचार गर्दैछ सबभन्दा पहिलो पटक सार्वजनिक रूपमा चाहिँ ख्रीष्टको बौरी उठाए को सुसमाचार सुनाइँदैछ. 2:37 प्रचार गर्दै 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 जान्छ, लास्टमा आइपुग्छ है. अनि यहाँ 37 उनीहरूले यो सब सुनिसकेपछि 37 के हुन्छ, यो नतिजा चाहिँ भयानक छ हेर्नुहोस् है. अनि जब तिनीहरूले यो सुने तब तिनीहरूको मुटु छेडियो परमेश्वरको वचनको तरवारले. र पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, हे मानिसहरू र भाइहरू हामी के गरौँ, उनीहरू कायल भएका छन्, कायल होइन जिउँदो. यो वचनले चाहिँ काम गर्यो, मार्नुलाई पत्रुसले त मार्छु भन्दै थियो, त्यो दिन त मार्छु काट्छु यसलाई है, मेरो प्रभुलाई समाप्त हुने हामीलाई के भन्ठाने, मैले पनि जाने छ भनेर चाहिँ निकालेको थियो उसले, उसले चाहिँ मार्न निकालेको थियो. तर पेन्टिकोस्टको दिनमा चाहिँ जिउँदो वचन चाहिँ जीवन दिनलाई चाहिँ उसले प्रयोग गर्छ, अनि त्यहाँ हजारौँले विश्वास गर्छ. अनि छ नि त्यो वचन, त्यो तपाईँहरू अहिले हामीसँग छ. दोस्रो कोरिन्थी 10 एकचोटि हेर्नु, दोस्रो कोरिन्थी 10 दोस्रो कोरिन्थी 10:4 पावल लेखन्छन् दोस्रो कृति दसको चारमा तीन पद पनि पढौँ। किनकि शरीरमा हिँडे तापनि हामी शरीर अनुसार चाहिँ लडाइँ गर्दैन। किन पावल? किनकि हाम्रा लडाइँका हतियारहरू शारीरिक छैनन्, फलामको तरवार होइन, तर किल्लाहरू भत्काउनका लागि एकदमै शैतानको गढीहरू नै ढाल्नका लागि परमेश्वरद्वारा हाम्रा यी आत्मिक हतियारहरू चाहिँ के छन्? सामर्थ्य छन्। त्यसैले प्रिय भाइ बहिनी दाजु दिदी, के तपाईँ परमेश्वरको मुनि आफूलाई सुम्पनु भएको छ र उहाँको अधिकार मुनि आफूलाई सुम्पेर परमेश्वरको पवित्र आत्माको सामर्थ्यद्वारा तपाईँलाई दिएको यो आत्मिक तरवारलाई प्रयोग गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने हामीले भन्नै पर्छ परमेश्वरको शत्रुहरू चाहिँ होसियार। त्यसैले हामीले आज कि प्रभु येशू ख्रीष्ट चाहिँ हामीलाई प्रेम गर्नुभएकोले नै आफैलाई अर्पण गर्नुभएको, आफूलाई अर्पण गर्छ, फेरि फिर्ता लिन्छ, आफूलाई अर्पण गर्छ। प्रार्थना।